and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
श्रोताहरू नमस्कार. बेलुकाको 9:30 गइसकेको छ र म इन्द्र उपस्थित भइसकेको छु रेडियो कार्यक्रम भोइस अफ साङ्गला लिएर तपाईँहरूसम्म. हरेक आइतबार 9:30 प्रोग्राम आउने गर्दछ. तपाईँ यो कार्यक्रमलाई अनलाइन मार्फत radio.adelaide.edu.au मार्फत संसारभर सुन्न सक्नुहुन्छ भने तपाईँले आफ्नो फुर्सदको समयमा ipsjournal.com पनि सुन्न सक्नुहुन्छ. र यो कार्यक्रम सञ्चालन हुन्छ 101.5 FM यो मेगाहर्जको यो तरङ्गमा. आज म केही मिठा मिठा गीत मात्र लिएर आएको छु श्रोताहरू. आज दिउँसोको मैले भोइस यो संसार कार्यक्रमको बेला पनि भनेको थिएँ, आज रेडियो कार्यक्रममा अथवा रेडियो स्टुडियोमा केही गडबडी भइरहेको छ. प्राविधिक गडबडीका कारण हामी त्यति धेरै सामग्रीहरू प्रस्तुत गर्न सकिरहेको छैनौँ. त्यसकारण म धेरैभन्दा धेरै आज तपाईँहरूलाई गीत सङ्गीत सुनाउने प्रयास गर्नेछु यसबिचमा. र एउटा सानो साहित्यिक लेख पनि तपाईँलाई म सुनाउनेछु त्यसबिचमा. आज मसँग के भयो सामग्रीहरू जस्तै भनौँ सधैँ हामीले प्रसारण गर्ने न्युज छैन मसँग. न्युजहरू तपाईँहरूलाई सामु मैले प्रस्तुत गर्न सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु. अधिकांश समय म तपाईँलाई गीत सङ्गीत सुनाउनेछु, तर मसँग सिडी मात्रै छन्, कुन गीत बज्दैछ भन्ने कुरो त त्यति धेरै म तपाईँलाई भन्न सक्दिनँ होला. त्यसैले तपाईँलाई म कन्टिन्युस रूपमा गीत मात्रै सुनाएर बस्नेछु. तपाईँले आजको कार्यक्रममा विशेष रूपमा सङ्गीत सुन्नुहुनेछ भन्ने मैले आशा लिएको छु, र यसबाट पनि तपाईँले मनोरञ्जन लिनुहुनेछ भन्ने मैले आज लिएको छु.
Thank you. बाटो हिड्ने बटुवाको बाटै प्यारो साथी सम्हाल्नु छ दुःख पीडा राख्दै शिर माथि बाटो हिड्ने बटु छैन बटुवालाई न त कुनै पीरा बाटो हिड्ने बटु कहिले चढे उकाली शिखर टेक्ने दाउमा पाइला अल्झी पुग्ने हो कि स्वर्ग पारी गाउँमा बाटो हिड्ने बटु प्यारो साथी सम्हाल्नु छ दुःख पीडा राख्दै शिर माथि बाटो हिड्ने बटु
युवा संसार रेडियो कार्यक्रम 100 दिन पुगेको अवसरमा तपाईँहरूको लागि विशेष प्रस्तुति रहनेछ। जुन 17 तारिक आउँदो जुन 17 तारिक आइतबार दिउँसो 1 बजे तपाईँका लागि युवा संसारले विशेष प्रस्तुति लिएर आउनेछ। अवश्य सुन्नुहोला रेडियो एडिलेड 101.5 FM अनलाइन radio.adelaide.edu.au। तपाईँका लागि यो कार्यक्रम विशेष रहनेछ। हामी तपाईँहरूलाई मिठा मिठा भाका मिठा सङ्गीत मिठा परिकारहरू पस्कने क्रम जारी नै छ। त्यसका अलावा विशेष प्रस्तुति जुन 17 तारिकको रहनेछ। जुन 17 तारिकको कार्यक्रम सुन्नलाई तपाईँलाई हामी आजदेखि निम्तो गर्दैछौँ कार्यक्रम युवा संसारको तर्फबाट। श्रोताहरू, यो निम्तो थियो तपाईँलाई जुन 17 तारिक युवा संसारको विशेष प्रस्तुति सुन्नको लागि. अब मेरो हातमा रहेको छ राजकुमार बानियाको एउटा साहित्यिक लेख, तपाईँलाई म आज सुनाउँदैछु. पत्र पत्रिकामा आइसकेका सामग्री पुस्तकमा हुबहु छापेर बेच्ने कर्पोरेट शैलीले बिस्तारै नेपाली साहित्यलाई कुरूप बनाउँदो छ. पाठकहरूलाई भनिदिउँ, मेरो अम्मल भनेकै पढ्ने हो. पढेका कुरा भने स्मरणमा खासै रहँदैनन्. कसै कसैले हरफका हरफ सुनाएको देख्दा उदेक लाग्छ. त्यसो त मैले रहरले पढेको पुस्तक एकदमै थोरै छन्. यस्तो लाग्छ म धेरै जसो करले पढ्दो रहेछु. मेरो रुचि अलिक फरक छ, अप्ठ्यारो खालको छ. कतिपयलाई योग्य पाठक नलाग्न पनि सक्छ. मोटिभेसनल पुस्तक छिचोल्ने अठोट गर्दिनँ. पछिल्ला समय चर्चित र पुरस्कृत थुप्रै पुस्तक पढेको छैन, जस्तो अन्तर्मनको यात्रा, जीवन, काँडाकी फुल, सोच, खोज आदि. यी पुस्तक पढ्दै नपढ्ने प्रतिज्ञा भने गरेको छैन. अहिले बजारमा नयनराज पाण्डेको लु र गौरव प्रसाईको जिन्दगीका पानाहरूको मौसम छ. यी पुस्तक पनि मैले पढेको छैन. कुनै समय पढिएला पनि. 4 दिनको अन्तरालमा अक्षर क्रियन्सन्सकी अर्चना थापाले मेरो नाममा 2 थान पुस्तक खामबन्दी गरी पठाइन्. पुस्तक रहेछ पाण्डुलिपि, कृष्णधारावासीको 20 पुस्तक. पहिलोपटक पठाएको पुस्तक मेरो हातमा परेन. त्यसको सूचना पाएला गत्तै अर्को आइपुग्यो. पछि दुवै हात लाग्यो. अब दुवै थान पुस्तक तपाईँले कसरी पढ्नु, त्यो एक थान पढ्ने तारतम्य कसरी मिलाएँ, आफैले अचम्म लागेको छ. त्यतिखेर म एउटा गजबको स्मृति ग्रन्थमा फँसेको थिएँ, त्यसैले एक प्रकारले बाँधेर राख्यो. निधनको 38 वर्षपछि सर्पदंश उपन्यास र नैनी महाकाव्यका लेखक तारिणी प्रसाद कोइरालाको स्मृति ग्रन्थ प्रकाशन भएको रहेछ. धेरै पाठकहरू विश्वेश्वर प्रसाद कोइरालाका प्रशंसक छन्, मलाई चाहिँ तारिणीको प्रशंसक भन्ने पटक्कै सङ्कोच लाग्दैन. साहित्य र राजनीतिका द अननोन सोल्जर तारिणीका समय रसमय पाटामा रमाउँदा रमाउँदै पाण्डुलिपिका पानामा पुगिएछ. नागरिकको साहित्यिक पृष्ठ अक्षरमा धोतीबाट कुर्ता सुरुवाल भन्ने एक पाठ पढ्दा लागेको थियो यो पुस्तक पक्कै पठनीय हुनसक्छ. श्रोताहरू, मैले लिएको यो लेख नागरिक दैनिकको शनिबार प्रकाशित हुने अक्षरबाट लिएको छु. अखबारमा काम गर्ने भएकाले होला म धेरै जोल्टिन परेका वाक्य पढ्न सक्दिनँ. धेरै प्रयोग वा बाङ्गोटिङ्गो भाषा र शैलीका पुस्तक पढ्ने ल्याकत मैले गुमाइसकेको छु. मलाई सरल र सजिलो पुस्तक प्रिय लाग्छ. पछिल्लो छिमलका लेखकहरूका निम्ति कृष्ण धारावासी रोल मोडल या ट्रेन्ड सेटर भइसकेका छन्। झोला कथा सङ्ग्रह, राधा उपन्यास र का आधारमा मलाई पनि पठनीय लेखक नै लाग्छन् उनको प्रशंसकको दाबी भने गर्दिनँ म. श्रोताहरू, यो लेख साहित्यिक लेख तपाईँलाई म सुनाउँदै जानेछु. यसबिचमा तपाईँलाई मैले सुरुमै भने जस्तो मिठा गीत सङ्गीत सुनाउने प्रयास गरिरहेको छु. कुन गीत बज्दैछ म सिडीबाट बजाउँदैछु. म तपाईँलाई यो गीत बज्दैछ भनेर भन्न चाहिँ सक्दिनँ, तर म गीत तपाईँलाई बजाइ नै रहनेछु. सुनिरहनु होला.
रङ्गाउन सकिँदैन, हो एक हातले मात्र त
श्रोताहरू, यो गीतपछि म फेरि तपाईँलाई राजकुमार बानियाको यो लेख जोड्दैछु। नेपालको सन्दर्भमा समाजवादी जनवादी भन्ने भन्न मिल्ने लेखक पनि उनी हुन्। सामाजिक रीतिथितिमा अहिंसात्मक विद्रोह गर्ने र सुधार बसाल्ने चाहना उनमा छ। थुप्रै सामाजिक विषयवस्तुलाई पुस्तकमा समेट्दै आएका छन्। धारावासीको यो पुस्तक मेरा निम्ति अप्रत्याशित छ। मैले त उनको जर्मनीतिरको उपन्यास गेस्टापो आउला भन्ने सोचेको थिएँ। उनले पत्नी शोकमा एउटा आख्यान नै लेखेछन् र 358 पृष्ठको पुस्तक छाप्ने तयार गरिहालेछन्। अक्षर क्रियन्सले यसलाई आत्मपरक उपन्यास भनेको रहेछ। वास्तवमा यो धारावासीको आधा बाटोकै सिक्वेल हो। मैले सकभर शालीन शब्दमै सानो प्रत्युत्तर लेखेको छु। आमा र पत्नीको अन्तरङ्ग सम्बन्धबाट नगुज्रने कमी पुरुष छन्। यिनै गहिरा सम्बन्ध वरिपरि जीवन बित्छ सर्लक्कै। कृष्ण धारावासीले नेपाली साहित्यमा गरेको कुनै नौलो काम छ भने त्यो आमा र पत्नीलाई पात्रका रूपमा उभ्याउनु नै हो। त्यसो त धारावासी आफै पनि पात्रका रूपमा आएका छन्। यी पात्र अमर हुन सके कि सकेनन् भन्ने विमर्श कुनै दिन होला। 2048 सालमै उनले निबन्ध लेखेका थिए, नारीभित्र त्यस्तो के छ हजुर, त्यसका रहस्य न उनले बुझेका छन् न अरूले। तैपनि नारी बालबालिका र बुढाबुढीबारे लेख्ने क्रम उनले रोकेका छैनन्। धारावासीले आफ्नै जीवनमा जीवनका बारेमा प्रशस्त लेखिसकेका छन्। अरूभन्दा पनि फरक के भने दिवंगत पत्नीलाई पनि लेखकै बनाइदिएका छन्। मृत्युशय्यामा रहँदा उनकी पत्नी सीता भट्टराईको मैले हिँडेको बाटो पनि प्रकाशनमा आएको थियो। वियोगमा हामी नराम्ररी बिथोलिन्छौँ, मौन हुन्छौँ र शिथिल हुन्छौँ। धारावासी चाहिँ नलेखी बस्नै सक्दैनन्। यसरी लेख्छन्, आफू रुन्छन्, पाठकलाई पनि धरी रुवाउँछन्। रुवाउनु नै सफलताको खास चिनारी रुवावासीबाटै हुन्छ। अस्पताल धाउँदै उनकी पत्नी सीताजीलाई कलेजोसम्म फैलिएको ठुलो आन्द्राको क्यान्सर चौथो चरणमा पुगिसकेको थाहा पाउँदा पाठक बडो भावुक र संवेदनशील हुन्छ। त्यसपछि आँखा रसिला हुन्छन्, नाक रसाउन थाल्छन्, घाँटीको मांसपेशी फुल्छ, सासै फेर्न गाह्रो हुन्छ, उक्कुस मुकुस। अझ पृष्ठ 216 पुगेपछि धारावासी लेख्छन्, मलाई थाहा थियो म सीताजीलाई के खुवाउन लागेको छु। मर्फिनको काम के हो र त्यसले के गर्छ भन्ने राम्ररी बुझेको मैले आज आफ्नै हातले सीताजीलाई खुवाउँदै थिएँ। मेरी प्रिय पत्नी सीताजी, जसको अन्तिम विश्वास थिएँ म, मैले जे भने पनि जे खुवाए पनि उहाँलाई ढुक्क थियो। तर आज म पहिलोपल्ट उहाँलाई मर्फिन खुवाइरहेको थिएँ, जसले उहाँलाई लट्याउने थियो। त्यो औषधि थिएन, त्यसले शरीरका अरू बाँकी र स्वस्थ अङ्गलाई पनि प्रतिदिन शिथिल गर्दै लाने थियो। सिंह पुस्तकमा धारावासीकै एक लाभ छ, क्यान्सर पीडित उनकी पत्नीलाई यसको जनाउसम्म दिएको छैन। यहाँनिर उनले ईश्वर बल्लभलाई सम्झेका छन्। मानिसलाई उसको मृत्युको समय थाहा हुने भए ऊ त्योभन्दा पहिले नै मरिसक्छ। श्रोताहरू, म फेरि यो लेखलाई तपाईँसँग जोड्ने छु। यसबिचमा तपाईँलाई म धेरै सङ्गीत सुनाउने प्रयास गरिरहेको छु। आज तपाईँलाई अर्को गीत फेरि म सुनाउँदैछु। यो चाहिँ रहेको छ ठुला ठुला महल होइन कर्णदासको स्वरमा।
शाला हेरा हो मेरो चन्द्र सूर्य फरफराउँछ लहराउँछु हो फरफराउँछु लाई भोजन देऊ लाज लाई ढाकी देऊ भोका लाई भोजन देऊ लाज लाई ढाकी देऊ प्यासी लाई चट्टान फुटाऊ रुखो खेतमा बादल खसाऊ बाझो कोपमा मुला फुटाऊ मुला फुटाओ रगत मागने तलवार होए ना मसी मागने कलम देओ राजन धेरे बोलने ओठा होए अब आउने साला हेरा हो मेरो चन्द्र सूर्य फरफराउँछु लहराउँछु हो फरफराउँछु सारथी बनाऊ धन हुनेलाई मना देऊ मन हुनेलाई सारथी बनाऊ प्रीति गास्ने साइन हो देऊ गाउँ गाउँ पुग्ने पहिला देऊ फेरि एउटा बुद्ध पठाऊ फेरि एउटा बारुद होए ना मन फरकाउने ज्ञान देओ दैव मागी हिड्ने जोगी होए ना दर्शन बाँड्ने पुजारी देओ वेदले म बुद्धत्व पाउँछु दर्शन पाई म पहिला सार्छु अब आउने साला हेरा हो मेरो चन्द्र सूर्य फरफराउँछु लहराउँछु हो फरफराउँछु लहराउँछु हो फरफराउँछु हो लहराउँछु
Oh,
यो मिठो गीतपछि तपाईँलाई फेरि राजकुमार बानियाको यो साहित्यिक लेख कृष्ण धारावासी सम्बन्धी कृष्ण धारावासीको नयाँ पुस्तक सम्बन्धी एउटा लेख म जोड्दैछु। फेरि पनि पुस्तकमा मृत्युको कारुणिक चित्र छ। धारावासीले पाठकलाई हरेक पानामा रुवाएका छन्। एकान्त छाडेर सार्वजनिक रूपमा रुने साहस उनले गरेका छन्। लेखकको आँसुले पाठकलाई अति रक सकस हुन्छ। अविरल रुवाईका कारण धेरै पाठक अन्तिम पानासम्म नपुग्ने सम्भावना छ। म राम्रा अंश चिना लगाएर पढ्छु, तर मैले यो पुस्तक दोहोऱ्याएर पढ्न सकिनँ। फेरि रुनु पर्ला भनेर कुनै कष्ट गरिएन। वेदना हल्का गर्न रुनुको बेग्लै मिठास छ, तर धारावासीले रुनुको सौन्दर्य नै मिजि दिएका छन्। अब नलेख्नुहोस् आँसुका कथाहरू, कति लेख्नुहुन्छ निजी कुरा। यस्ता सुझावहरू धारावासीलाई थाहै छ, पुस्तकमै छ। अब नलेख्नु पर्यो निज जीवन, धेरै लेखेँ जीवन भोगाएका पीडा। अब अलि बुद्धि लेख्नु पर्यो, अलि ज्ञान लेख्नु पर्यो, मनले समात्ने गरेको भावुकताबाट मुक्त हुनु पर्यो। धारावासीले केही लीलाहरू पनि गरेका छन् पुस्तकमा। उत्तर आधुनिकता पनि भन्लान् कतिपय। पत्नीको रेडियोमा अन्तर्वार्ता लिन लगाउने, भिडियो खिच्ने, प्रियजनको सम्झाउने प्रियजनको सम्झाउने बिर्साउने राख्नु ठिकै पनि होला। पाठकलाई त ती पानामा अडिन पनि सकस हुन्छ। नेपाली साहित्यमा शोकाकुल अवस्थामा धेरै कवि लेखकले पुस्तक तयार गरेका छन्। धारावासीको कसरत चाहिँ गौरीलाई पनि उछिन्ने खालको छ। धारावासीलाई गुरु थापेरहरूले पनि यसै गरी लेख्न थाले भने थुप्रै झुर गौरी आउन सक्छन्। पाण्डुलिपि अनावश्यक रूपमा मोटो पनि छ। धारावासीको आत्मालाप त ठिकै हो थियो, विभिन्न पत्र पत्रिकामा छापिएका डाक्टर केदार नरसिंह केसी, अमर कुमार प्रधान, हरिवंश आचार्य, स्वयं धारावासीका लेख पनि पुस्तकभित्रै कन्टेन्ट भएर आराम गरिरहेका छन्। पत्र पत्रिकामा आइसकेका सामग्री पुस्तकमा हुबहु छापेर बेच्ने कर्पोरेट शैलीले बिस्तारै नेपाली साहित्यलाई कुरूप बनाउँदो छ। शोकलाई त कसरी सम्पादन गर्ने? जे होस् शब्द सम्पादन गरिएको भए पुस्तक निकै सानो आकारमा आउन सक्थ्यो। पत्नी शोकमा रहेका लेखकलाई पाठकले यति छुट त देलान्, तर अलिकति पुस्तकमै आएका धेरै कुरा दोहोरिएकाले धारावासीले अब लेख्न छाडेर पढ्ने बेला भए जस्तो लाग्छ। धेरै पुस्तक निरन्तरताका निम्ति निरन्तरता जस्तो मात्र लाग्छ। धारावासी जस्तो प्रतिष्ठित लेखकलाई थप के सुझाव दिनु? लेखकले ठुलो कुराभन्दा नयाँ कुरा नयाँ नयाँ तरिकाले लेख्ने हो। दोहोऱ्याउनुको कुनै माने छैन। धारावासी भावनामा मात्र बहकिएका छन्, यसमा बौद्धिक रूपमा उभिने कोसिस गरेका छैनन्। मानिसहरू रुने वैध इलाका अस्पताल अनि घाट हुन्। प्रत्येक मानिसले अस्पताल र घाट पुगेर जीवनलाई नजिकबाट निहाल्न सक्छन्। अब पाठक पुस्तक प्रेमीलाई रुने ठाउँ धारावासीले हातमै दिएका छन्। कठोरभन्दा कठोर मानिसहरू पनि रुने ठाउँ छ पाण्डुलिपिमा। यो थियो राजकुमार बानियाले लेख्नुभएको लेख। आज मात्र यो नागरिक पत्रिकामा छापिएको, माफ गर्नुहोला, हिजो मात्र नागरिक पत्रिकामा छापिएको, शनिबारको अक्षर अङ्कमा छापिएको छ। र यो लेखलाई खास गरी बानियाले नयाँ पुस्तक धारावासी, कृष्ण धारावासीको नयाँ पुस्तक पाण्डुलिपिको बारेमा निकै राम्रो गहन छलफल गर्नुभएको छ। निकै मिठो पुस्तकको रूपमा वर्णन गर्नुभएको छ। नयाँ कुरा केही नभए पनि रुने साथीका रूपमा उहाँले पाण्डुलिपि पुस्तकलाई प्रस्तुत गर्नुभएको छ। श्रोतालाई म फेरि अर्को गीत सङ्गीततर्फ लाँदैछु। गीत सङ्गीत तपाईँलाई आज मैले धेरै सुनाउने प्रयास गरेको छु। अब फेरि त्यही पालो आउँदैछ।
अचम्म यो ढोकामा कोही आइसकेछ लुकी लुकी नानीहरूले चियाइसकेछ मन मनै मन पराइसकेछु थाहै छैन मनै मन
श्रोताहरू मन मनै मनैमा लुकाइसकेपछि यो मिठो गीत तपाईँलाई सुनाएँ मैले आज एक घन्टाको यो अवधिमा धेरैभन्दा धेरै मिठा सङ्गीतहरू तपाईँलाई सुनाएँ स्टुडियोमा भएको प्राविधिक गडबडीका कारण तपाईँलाई अरू सूचनासँग विषयवस्तुहरू तपाईँलाई मैले पस्किन सकिनँ तर मलाई लाग्छ तपाईँले गीत सङ्गीतले निकै मनोरञ्जन लिनुभयो होला अर्को साता बेलुका 9:30 त भोरिसोप साङ्गेलामा हामी फेरि तपाईँलाई भेट्न विभिन्न सूचना सङ्गीत लिएर आउने छौँ तपाईँसम्मको लागि आजको कार्यक्रमबाट म इन्द्रलाई बिदा दिनुहोस् र यो सङ्गीत तपाईँको लागि अन्तिम सौगात स्वरूप तपाईँलाई म छोडेर जाँदैछु सुन्दै गर्नुहोला आजको लागि म बिदा चाहन्छु नमस्कार शुभरात्री